तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
तिहार चाहिँ अब लाइटहरूको फेस्टिभल मात्र नभएर होइन यो चाहिँ अलिकति नेपाली सन्दर्भमा हेर्दाखेरि चाहिँ साहित्यसँग पनि जोडिन्छ होइन लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती कस्तो छ तयारी कस्तो छ यसपालिको लक्ष्मी पूजाको?
हामीले चाहिँ हरेक वर्ष नै लक्ष्मी पूजाको दिनमा साहित्य सम्बन्धी विविध गतिविधिहरू गर्दै आइरहेका छौँ र यसै क्रममा यसपालि पनि लक्ष्मी जयन्तीकै दिन र लक्ष्मी जयन्तीको सन्दर्भमा देवकोटालाई सम्झिने र उहाँका साहित्यिक कृतिहरू को बारेमा विचार विवेचना गर्ने र विभिन्न नवप्रतिभावान साहित्यकारहरू जो यहाँ सिडनीमा रहनु भएको छ उहाँहरूको चाहिँ साहित्य प्रस्तुत गर्ने तवरले चाहिँ कविता वाचन तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छौँ र त्यसमा विभिन्न साहित्यकारहरूले आफ्नो रचना प्रस्तुत गर्नुहुनेछ र नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटालाई हामी सम्झिनेछौँ।
हजुर, अब कहाँ हुँदैछ त्यो कार्यक्रम पनि अलिकति त्यसको
त्यो कार्यक्रम चाहिँ क्याम्सीको एडिज किचनमा हुँदैछ 1:30 बजेदेखि सुरु हुनेछ दिउँसो।
भनेपछि अब जस्तै अस्ट्रेलियामा यो साहित्यतर्फ लागेको अथवा त्यसरी समय आफ्नो छुट्याएको साहित्यको लागि कतिको देखिन्छ त्यो हुन्छ नि यो क्षेत्रप्रति रुचि रहने मान्छेहरूले चाहिँ कतिको आफ्नो समय दिन सकेका छन्?
हजुर, होइन पक्कै पनि, किनभने अब विदेशमा रहेर आफ्नो आफ्नै व्यस्तताहरू हुन्छ, कस पढाइको व्यस्तता र कामको व्यस्तता सबैको बावजुद पनि साहित्यका लागि आफ्नो भाषा संस्कृतिको मोहले चाहिँ साहित्यका लागि समय छुट्याएर थुप्रै साथीहरू लागिरहनु भएको छ। उहाँहरूलाई म यहीँबाट हार्दिक नमन गर्न चाहन्छु, किनभने सजिलो पक्कै पनि छैन व्यस्तताको बावजुद, र तैपनि विगत कालदेखि नै यहाँ हाम्रो अग्रजहरू पनि हुनुहुन्छ, विभिन्न अग्र साहित्यकारहरू, र त्यसमा नेपाली समाजका अगुवाहरूले पनि साथ दिनुभएको छ। हाम्रो हरेक कार्यक्रमहरूमा उहाँहरू आइदिनुहुन्छ र हामीलाई हौसला प्रदान गर्नुहुन्छ त्यसरी, र त्यसरी नै हामीले जति हुन्छ जति सम्भव हुन्छ आफ्नो आफूले भ्याएसम्म सकेसम्म चाहिँ नेपाली साहित्यका लागि केही गरौँ भनेर साथीहरू सबैजना हामी लागिरहेका छौँ।
अब कस्तो अब विषय अब अलिकति अब लक्ष्मीप्रसाद देवकोटातिर नै जोडियौँ होइन, लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व अब यहाँहरूले कसरी बुझ्नुभएको छ? तपाईँ आफै पनि यो यो क्षेत्रमा लागिरहनु भएको छ होइन, अनि लक्ष्मीप्रसाद देवकोटा कस्तो खालको व्यक्तित्व भएको व्यक्ति हो जस्तो लाग्छ यहाँलाई?
उहाँको बारेमा कुरा गर्दा चाहिँ हामी भन्न सक्छौँ उहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो र साहित्यको मात्र नभई उहाँबाट चाहिँ राजनीतिक र सामाजिक अभियन्ताको रूपमा पनि हामी मान्न सक्छौँ, किनभने उहाँ व्यक्तिगत रूपमा भन्दा आर्थिक अभावले चाहिँ कतिपय समयमा चुरोटको बट्टा र घरको भित्तामा समेत कविता लेख्नु परेका प्रसङ्गहरू छन् भने, र त्यति हुँदाहुँदै पनि त्यस्तो कठिन र जटिल आर्थिक अवस्था हुँदाहुँदै पनि उहाँले नेपाली भाषा साहित्यको लागि पुरानो योगदान चाहिँ अतुलनीय नै रहेको छ। र उहाँले चाहिँ साहित्यको जस्तै उहाँको प्रसिद्ध साहित्यिक कृति मुनामदन चाहिँ नेपालमा सर्वाधिक प्रकाशित कृतिमा पर्छ र सर्वाधिक पपुलर रहेको छ, धेरै हामी सबैले चाहिँ बाल्यकाललाई पनि पढेका छौँ उहाँको कृति, र त्यसै गरी त्यो उहाँको कृतिको चाहिँ नेपाली साहित्यमा व्यापक प्रभाव परेको छ र विभिन्न व्यक्तित्वहरूले चाहिँ उहाँको बारेमा शोध अनुसन्धान गर्नुभएको छ, र त्यसै गरी उहाँले चाहिँ साहित्यको क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि उहाँको ठुलो योगदान रहेको छ, किनभने जस्तै हामी उदाहरणको लिन सक्छौँ मुनावदनमा पनि मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेर उहाँले चाहिँ जुन हाम्रो हिन्दू धर्ममा प्रामाणिक ग्रन्थ वेदमा नभएको तर समाजमा चाहिँ विद्यमान रहेको जातीय विभेदको विरुद्धमा उहाँले सशक्त रूपमा आवाज उठाउनु भएको थियो, र त्यसै गरी राणाकालमा चाहिँ उहाँले बनारसमा रहँदाखेरि जनचेतनाको लागि युगवाणी पत्रिकामा समेत काम गर्नुभएको थियो, त्यसरी जनचेतना फैलाउने काम पनि
युगवाणीमा चाहिँ के सम्बन्धी कुराहरू भयो?
युगवाणीमा साहित्य क्षेत्र र त्यसै गरी चाहिँ अब जनचेतना प्रजातन्त्रको पक्षमा जनतालाई चाहिँ परिचालन गर्ने कुरा त्यसरी चाहिँ जनचेतना फैलाउने कुराहरू हुन्थ्यो, र त्यसै गरी उहाँले चाहिँ नेपालमा सर्वसाधारणलाई पुस्तक पढ्न र त्यसरी शिक्षाको माध्यमबाट चाहिँ जनचेतना फैलियोस् भनेर उहाँले लाइब्रेरी खोल्नु भएको थियो केही साथीहरूसँग मिलेर, र त्यस क्रममा चाहिँ राणाहरूले जरिवाना तिराएको थिए र त्यो त्यसलाई नेपाली इतिहासमा लाइब्रेरी पर्व भन्नु पनि चिनिन्छ, त्यसरी आफूले सकेसम्म उहाँले चाहिँ सामाजिक र राजनीतिक क्षेत्रमा पनि प्रजातन्त्रको पक्षमा र सर्वसाधारणको शिक्षा र न्यायको पक्षमा पनि आवाजहरू उठाउनु भएको थियो। र अर्को रोचक प्रसङ्ग चाहिँ के भन्न सक्छ भने जसरी उहाँले उद्देश्य के लिनु उडिसिनु चन्द्र एक भनेर भन्नुभएको थियो धेरै अगाडि, र सँगै कस्तो पऱ्यो भने उहाँ जुन दिन उहाँको मृत्यु भयो त्यही दिन नै अमेरिकामा अमेरिकाको चन्द्रयान चाहिँ चन्द्रमा पाइला टेकेको थियो र त्यसैलाई सन्दर्भ बनाएर केही समय अगाडि चाहिँ अमेरिकी दूतावासले पनि ट्विट गरेको रहेछ मैले त्यो
हेरेँ।
त्यसमा चाहिँ धेरै अगाडि लेजेन्डरी साहित्यकार देवकोटाले धेरै अगाडि भन्नुभएको थियो र त्यसलाई चाहिँ हामीले पचास धेरै त्यसलाई हामीले चाहिँ पुरा गरेको 50 वर्ष पुगेको छ भनेर चन्द्रमामा चाहिँ पाइला टेकेको 50 वर्षको अवसरमा त्यो ट्विट गरेको रहेछ अमेरिकी दूतावासले।
ए
जरुर साथी म पागल यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु दृश्यलाई सुन्दछु वासनालाई स्वाद लिन्छु आकाशभन्दा पातालका कुरा सुन्छु ती कुरा जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन। म देख्दछु ढुङ्गालाई फुल जब जलकिनारका जलचिप्लाती कोमलाकार पाषाण चाँदनीमा स्वर्गको जादु गर्ने मतिर हाँस्दा पत्रिएर नम्रिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झैँ पुल झैँ एक किसिमका चकोर पुल। म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग म भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल जरुर साथी म पागल यस्तै छ मेरो हाल। तिमी चतुर छ वाचाल तिम्रो शुद्ध गणित सूत्र हर हमेसा चलिरहेको छ एकै बाँकी रहन्छ तिमी पाँच इन्द्रियले काम गर्छौ म छैठौँले तिम्रो गीती छ साथी मेरो मुटु तिमी गुलाफलाई गुलाफ सिवाय केही देख्न सक्दैनौ म उसमा हेलेन र पद्मिनी पाउँछु तिमी बलिया गद्य छौ म तरल पद्य छु तिमी जम्दछौ म जब पग्दछु तिमी सङ्लन छौ जब म धमिलो बन्छु र ठिक त्यसैको उल्टो तिम्रो संसार ठोस छ मेरो बाफ तिम्रो बाक्लो मेरो पातलो तिमी ढुङ्गालाई वस्तु ठान्दछौ ठोस कठोरता तिम्रो यथार्थ छ म सपनालाई समात्न खोज्दछु जस्तो तिमी त्यो चिसो मिठो अक्षर काटेको पाण्डिकीको बाटुलो सत्यलाई मेरो 6 बजे काँडाको साथी तिम्रो सुनको र हिराको तिमी पहाडलाई लाटा भन्दछौ म भन्छु वाचाल जरुर साथी मेरो एक नसा ढिलो छ यस्तै छ मेरो हाल यस्तै छ मेरो हाल।
हस् है त्यो यो के उहाँलाई चाहिँ पागल भयो भनेर राँची लगिसकेपछि लेखेको कस्तो कतिखेरको
हजुर त्यो चाहिँ कस्तो प्रसङ्ग रहेको छ भने अब देवकोटाको जुन चाहिँ अब व्यवहारमा केही उतार चढाव देखिन्थ्यो त्यसैलाई हेरेर चाहिँ त्यतिखेर अब उहाँलाई वरपरको मानिसहरू उहाँहरू चाहिँ अब उहाँको मानसिक सन्तुलन एकचोटि जचाउनु पर्ने हो कि भनेर चाहिँ राँची लगेको प्रसङ्ग रहेछ र त्यसपछि चाहिँ राँचीमा उहाँ डक्टरले चाहिँ सबै उहाँको चाहिँ जाँचहरू गरिसकेपछि चाहिँ डाक्टरले उहाँको मानसिक सन्तुलन ठिक भएको भनेर चाहिँ निष्कर्ष निकालेको र त्यस सन्दर्भमा चाहिँ के भनेको रहेछ भने देवकोटा चाहिँ नेपालमा जन्मिनु भनेको उहाँलाई पागल भएको होइन कि देवकोटा चाहिँ नेपालमा जन्मिनु नै एउटा जियोग्राफिकल मिस्टेक अर्थात् चाहिँ भौगोलिक गल्ती हो किनभने नेपाल बाहेक अरू अब जस्तै कुनै विकसित मूल्यको जन्मेको उहाँको चाहिँ कदर हुन्थ्यो होला तर नेपालमा चाहिँ उहाँको कदर हुन सकेन समाजले चाहिँ उहाँलाई पागल भन्यो भनेर त्यस्तै प्रसङ्ग चाहिँ व्यक्त गर्नुभएको छ।
हजुर अनि अब कार्यक्रममा यहाँ अब साहित्य समाजले आयोजना गर्न लागेको कार्यक्रममा तपाईँले आफ्नो कविता पनि प्रस्तुत गर्दै हुनुहुन्छ होला होइन?
हजुर
त्यो कविता पनि एकपटक सुनाउन।
हजुर धन्यवाद सुनिताजी, म चाहिँ एउटा मेरो सानो रचना प्रस्तुत गर्न अनुमति चाहन्छु। यसको शीर्षक रहेको छ बसाई। चुखो माया जसले लाउँछ उहीँ जान पाउँछ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ जति हेऱ्यो वरपर उति हुन्छ राम्रो त्यतै कतै बसाउँला दुनियाँ यो हाम्रो सुताउँछ जुनले घाम बिउझा हुन आउँछ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ बादलुले छेकिएर नदेखिए पनि सम्झिएसी छेउ आउने यस्तो रित छ नि ईश्वरले पनि जहाँ पापी आँखा लाउँछ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ मायासित प्रीतिशिलाई लगाए नि हुने उनैलाई हेरिकन अघाए नि हुने चुहिएमा छाना जहाँ फुल झरी छाउँछ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ मानव रूपे माया त्यहाँ फल्छ मुरी मुरी एकै निमेष मात्र पनि हुन्न अरे दुरी बस्न यति आनन्दको अन्त कहाँ ठाउँ छ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ स्वर्गभन्दा पनि पर पिरतीको गाउँ छ।
हजुर धेरै राम्रो है। अब यहाँहरूको कार्यक्रम सफल रहोस् अरू केही छुटेका विषय छन् भने कुरा छन् भनेदेखि यहाँले राख्न सक्नुहुन्छ।
धन्यवाद सुनिताजी र तपाईँलाई पनि यसरी हामीलाई स्टुडियोमा बोलाएर यसरी अनुशासले गर्न लागेको कार्यक्रमको बारेमा र विभिन्न समग्रमा साहित्यको बारेमा र विशेष गरी लक्ष्मीप्रसाद देवकोटाको बारेमा चाहिँ दुई चार शब्द बोल्ने अनुमति दिनुभएकोमा त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण श्रोतावृन्दहरूलाई पनि धैर्यपूर्वक सुनिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु र यसरी नै हामीले गर्ने कार्यक्रमहरूमा आएर हामीलाई हौसला दिनु भएका सम्पूर्ण नेपाली समुदायको अगुवाहरू र समग्र साहित्य प्रेमीहरूलाई पनि म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।